यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संघीय संसदको दुवै सदनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल शुरू। नीति तथा कार्यक्रमले जनता र राष्ट्रका आवश्यकता सम्बोधन गर्न नसकेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको टिप्पणी। भारतको उडिसा स्थित किट विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रिसा शाह मृत भेटिएको विषयमा छानबिन गर्न सरकारलाई सभामुख देवराज घिमिरेको निर्देशन। सूचनामा नागरिकको पहुँचले स्वेच्छाचारिता र दण्डहीनताको अन्त्यमा सहयोग पुग्ने राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। र क्याम्बोडियामा क्यान्सरका कारण हरेक दिन 38 जनाले ज्यान गुमाइरहेको त्यहाँको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1GB डेटा फ्रीमा प्राप्त गर।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। संघीय संसदको दुवै सदनमा सरकारको आगामी आर्थिक वर्ष 2082-83 वार्षिक नीति तथा कार्यक्रममाथि छलफल शुरू भएको छ। प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भनी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव पेश गर्नुभयो। छलफलमा भाग लिनुहुँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रम मुलुकको यथार्थ अवस्थालाई समेटेर आउन नसकेको बताउनुभयो। अध्यक्ष प्रचण्डले नीति तथा कार्यक्रमलाई औपचारिक र कर्मकाण्डी मात्रै भएको आरोप लगाउँदै नीति तथा कार्यक्रमले जनता र राष्ट्रका आवश्यकता सम्बोधन गर्न असमर्थ देखिएको बताउनुभयो। अध्यक्ष प्रचण्डले राष्ट्रिय प्राथमिकताका विषयलाई सम्बोधन गर्न नीति तथा कार्यक्रम असफल भएको टिप्पणी गर्नुभयो।
दुई तिहाईको एक हदसम्मको अहंकार बोकेर कुशासनको घोडामा कुदिरहेको सरकार अहिले आफै भित्रबाट एक्लिएको अवस्थामा नीति तथा कार्यक्रम पनि परम्परा धान्न र औपचारिकता पूरा गर्न मात्रै आएको देखिन्छ। यसले अर्थतन्त्रका सामु देखिएका जटिलता, जनस्तरमा चुलिएको असन्तोषलाई सम्बोधन गर्न सकेको छैन। नीति तथा कार्यक्रमले राष्ट्रिय महत्वका महत्वपूर्ण पक्षहरूलाई बिर्सेको छ। अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका कृषि, पर्यटन, जलस्रोत, वन जस्ता क्षेत्रहरू तथा सामाजिक न्यायका मुद्दाहरू प्राथमिकतामा बिल्कुल पर्न सकेका छैनन्। सरकारको नीति तथा कार्यक्रमले सरकारको सोच र राष्ट्रको दिशा निर्देश गर्दछ, तर विगत र वर्तमानको सामान्य समीक्षा नै नगरी, नेपाली समाजको धरातलीय यथार्थ बोध नै नगरी, व्यापक बहस र छलफल नै नगरी अमूर्त, अव्यवहारिक र औपचारिकता पूरा गर्न मात्र नीति कार्यक्रम ल्याइएको छ।
अध्यक्ष प्रचण्डले नीति तथा कार्यक्रममा व्यापक पुनर्विचारको आवश्यकता औल्याउँदै जनमुखी, व्यावहारिक र उत्पादनमुखी कार्यक्रम ल्याउन सरकारलाई आग्रह गर्नुभयो। नीति तथा कार्यक्रमका विभिन्न बुदाहरूमा 37 संशोधनका सूचना परेको सभामुख देवराज घिमिरेले बैठकमा जानकारी गराउनुभयो। छलफलमा संशोधनकर्ता सांसदहरू जनार्दन शर्मा, वर्षमान पुन, सुदन किराती, शक्तिबहादुर बस्नेत, डाक्टर अमरेश कुमार सिंह, शक्तिबहादुर बस्नेत, रोशन कार्की, अमनलाल मोदी, माधव सापकोटा, पूर्णबहादुर घरती, प्रेम सुवाल, रणेन्द्र बराइली, हितराज पाण्डे लगायतले नीति तथा कार्यक्रमले संविधानको मूल मर्म समात्न नसकेको बताउनुभयो। सांसदहरूले पूँजीगत खर्च बढाउने, कार्यान्वयन हुने, देशलाई आर्थिक रूपमा समृद्ध बनाउने, आम जनताका समस्या हल गर्ने गरी कृषि, सिंचाई, विद्युत लगायतका क्षेत्रको विकासका लागि प्रभावकारी योजना आउनुपर्नेमा जोड़ दिनुभयो। यसअघि प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले भारतको उडिसा स्थित कलिंगा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजी किट विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रिसा शाह मृत भेटिएको विषयमा छानबिन गर्न सरकारलाई निर्देशन दिनुभयो।
केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा शाहको निधनबारे माननीय सदस्यहरूले आकस्मिक समयमा उठाउनु भएको विषयमा सदनको गम्भीर ध्यान आकर्षण भएको छ। उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एकपछि अर्को मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेदारीसँग जोडिएको एउटा गम्भीर प्रश्न पनि हो। सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्य तथ्य पत्ता लगाउन, सम्बन्धित पक्षसँग संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न म निर्देश गर्दछु। साथै विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न, गराउन आवश्यक व्यवस्था गर्न समेत म निर्देशन गर्दछु।
बैठकको आकस्मिक समयमा सांसदहरूले भारतको उडिसा स्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजी किट विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रिसा शाह मृत भेटिएको विषयमा निष्पक्ष छानबिन गर्न माग गर्नुभएको थियो। राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष 2082-83 लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल शुरू भएको छ। छलफलमा भाग लिनुहुने सत्तापक्षीय सांसदहरूले नीति तथा कार्यक्रमले सबै पक्षलाई समेटेको, स्वच्छ र गुणस्तरीय खानेपानी सुनिश्चितता गर्न लिइएको नीति राम्रो रहेको, महिला विरूद्ध हुने हिंसा लगायतका नीति र जलवायु परिवर्तनबारे जनताले भोग्नु परेका समस्याबारे अन्तर्राष्ट्रिय स्तरको ध्यान आकर्षण गर्ने नीति राम्रो रहेको बताउनुभयो। प्रतिपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रमले नेपाली जनताको सपना पूरा गर्न नसक्ने र समाजवाद उन्मुख आर्थिक सामाजिक रूपान्तरणको कुरा समावेश नभएको बताउनुभयो। उहाँहरूले आर्थिक गतिशीलता, भ्रष्टाचार नियन्त्रण गर्न नीतिको प्रभावकारी कार्यान्वयन हुनुपर्ने, सरकारले तोकेको न्यूनतम मूल्य किसानले पाउन नसकेको भन्दै किसानले उचित मूल्य पाउने व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले उडिसाको किट विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रिसा शाहको रहस्यमय मृत्यु भएको घटनाको परराष्ट्र मन्त्रालय मार्फत अनुसन्धान भइरहेको बताउनु भएको छ। संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा मन्त्री पन्तले किट विश्वविद्यालयमा एनओसी नलिई अध्ययन गर्न जानेहरूको संख्या ठूलो मात्रामा रहेकाले त्यहाँ अध्ययनरत विद्यार्थीको तथ्याङ्क लिन सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिइसकेको बैठकलाई जानकारी गराउनुभयो। सो विश्वविद्यालयमा अध्ययन गर्न पठाउने संस्थाहरूको खोजी कार्य भइरहेको शिक्षा मन्त्री पन्तले जानकारी गराउनुभयो। मन्त्री पन्तले घटनाको सत्य तथ्य छानबिन गरी दोषी उप कानूनी कार्यवाही गर्न सरकारले पहल कदमी लिने प्रतिबद्धता जनाउनुभयो। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकले विद्यालय शिक्षा विधेयकमाथि छलफल गरी प्रतिवेदन पेश गर्न गठित उपसमितिको म्याद 10 दिन थप गर्ने निर्णय गरेको छ। बैठकमा उपसमितिका संयोजक छविलाल विश्वकर्माले विद्यालय शिक्षा विधेयकमाथि 35 दिनको समयावधिमा 39 बैठक बसेको र छलफललाई निष्कर्षमा पुर्याई प्रतिवेदन लेखन कार्य गर्न थप 10 दिनको समय माग गर्नुभएको थियो। बैठकमा सांसदहरू देवेन्द्र पौडेल, विद्या भट्टराई, दीपा शर्मा, कालुराम राई लगायतले विद्यालय शिक्षा विधेयक चुनौतीका रूपमा रहेकाले जतिसक्दो चाँडो समितिबाट पारित गर्नुपर्नेमा जोड़ दिनुभयो। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आगामी आर्थिक वर्षको बजेटबारे परामर्श गर्नुभएको छ। आज बिहान बुढानेलकण्ठस्थित देउवा निवास पुगी उप प्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले सभापति देउवासँग बजेटबारे परामर्श गर्नुभएको हो। सो अवसरमा सभापति देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न र स्रोतको अधिकतम सदुपयोग हुने गरी बजेट निर्माण गर्न सुझाव दिनुभएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगानीमाथि निगरानी बढ़ाउन एवं शासन प्रणालीलाई पारदर्शी बनाउन सूचनाको हकले व्यापकता पाउँदै आएको बताउनु भएको छ। राष्ट्रिय सूचना आयोगको 18 स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले सूचनामा नागरिकको पहुँचको अधिकारलाई आधुनिक लोकतान्त्रिक राज्यहरूले संरक्षण गरेको बताउनुभयो। उहाँले सार्वजनिक सूचनामा नागरिकको पहुँचले व्यथिति र अनियमितता नियन्त्रण, स्वेच्छाचारिता र दण्डहीनताको अन्त्य, भ्रष्टाचारको रोकथाम र नियन्त्रण, सुशासनको प्रत्याभूति, विधिको शासनको सुनिश्चितता एवं मानवाधिकारको संरक्षणमा सहयोग पुग्ने बताउनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सूचनाको हक कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो। संचार मन्त्री गुरूङले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सार्थक बनाउन र औचित्य पुष्टि गर्नका लागि सूचनाको हकको पहुँच र प्रवर्धनका लागि नीतिगत एवं संरचनागत सुधारमा सरकार केन्द्रित रहेको बताउनुभयो। यति बेला प्री मनसूनको समय चलिरहेको छ। हरेक वर्ष जस्तै यसपालि पनि मनसून अगाडि नै बाढ़ी र अन्य प्राकृतिक विपदबाट जोगिन तीनै तहका सरकारहरू पूर्व तयारीमा जुटेका छन्। सुदूरपश्चिम प्रदेश सरकार र त्यहाँका स्थानीय तहहरूलाई समेत विपद जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकूलनका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट बनाउन दबाव परेको छ। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको रिपोर्ट।
विपद जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकूलनका विषयमा हालै सुदूरपश्चिम प्रदेशमा मर्सिकोर नेपालले एक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। अध्ययनले नीति बलियो भए पनि कार्यान्वयनमा कमजोरी देखिएको उल्लेख गरेको छ। अनुसन्धानकर्ता मधुसूदन गौतमका अनुसार सुदूरपश्चिममा विपदको क्षेत्रमा बजेट न्यून छ र दीर्घकालीन योजना निर्माण तथा वित्तीय स्रोत परिचालनमा सुधार आवश्यक देखिन्छ। यसै विषयमा प्रदेश सरकारले नीतिगत प्रतिबद्धता जनाएको छ। आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सिंह सार्कीको भनाइ अनुसार प्रदेश सरकार विपद व्यवस्थापनका योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको छ।
कसरी जोगिने भन्ने सवालमा पूर्व प्रतिकारका लागि तयारी हाम्रो हुनुपर्छ। यो बजेटमा पनि हामीले प्राथमिकता दिन्छौ, हामीसँग जति छ त्यसलाई गर्छौ, संघीय सरकारसँग पनि हामी अनुरोध गर्छौ।
तर मन्त्रालयका प्रवक्ता आमोद दाहालका अनुसार विपद अनुसन्धान जस्तो महत्वपूर्ण क्षेत्रमा अझै प्रयत्न आवश्यक छ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयको काम भनेको चाहिँ विपदको क्षेत्रमा विपद न्यूनीकरण सम्बन्धी काम पनि गर्नुपर्ने हुन्छ, विपद व्यवस्थापनको काम पनि गर्नुपर्ने हुन्छ र विपदका सम्बन्धमा कतिपय अध्ययन अनुसन्धानका काम पनि गर्नुपर्ने हुन्छ। हाम्रा सीमित स्रोत साधन छन्, हाम्रो जनशक्ति सीमित छ, हामीले अनुसन्धानका कामहरू चाहिँ गर्न छुटाएको अवस्था त्यो वास्तविकता नै हो। त्यसलाई मन्त्रालयको तर्फबाट हाम्रो कमी कमजोरीकै रूपमा चाहिँ मैले आत्मसात गरेको छु।
विपद व्यवस्थापनको क्षेत्रमा क्रियाशील नेपाल समाज कल्याण संघ एनएनएसडब्ल्यूका कार्यकारी निर्देशक अशोक विक्रम जयरू विनियोजित बजेटलाई विपद पूर्व तयारीमा लगाउने अभ्यास बढाउनु पर्नेमा जोड़ दिनुहुन्छ।
बजेट छ, काहीँ 5 लाख होला, काहीँ 50 लाख होला, त्यो छ, तर उहाँहरूले चाहिँ विपद आओस् र राहत बाँडौ भनेर कुर्नुहुन्छ। त्यो अवस्था हुनु हुँदैन, किनभने त्यो विपद नआउन दिनको लागि खर्च गर्नुपर्ने चान्सेस धेरै हुन सक्छन्। कहिले बाढी आउला, कहिले भूकम्प आउला, कहिले हावाहुरी आउला, गर्मीको कुराहरू होला, तर त्यसँग जुझ्ने कसरी भन्ने तयारीमा त बस्नु पर्यो।
विपद जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकूलनका क्षेत्रमा सुधारका लागि नीति पूर्वाधार र बजेट प्रणाली मजबुत बनाउनु पर्ने आवश्यकता देखिन्छ। विनियोजित बजेटको योजनाबद्ध र प्रभावकारी कार्यान्वयनले विपद जोखिम कम गर्न सक्ने अपेक्षा गर्न सकिन्छ। हरिशचन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
निर्माणाधीन पोखरा मुगलिङ राजमार्गको पश्चिम खण्डको सड़क मापदण्डभित्र परेका विद्युत पोल एक साताभित्र हटाइने भएको छ। राजमार्गको पश्चिम खण्डमा 424 पोल हटाउन बाँकी रहेकामा कास्की जिल्लामा मात्र 355 छन्। राजमार्ग स्तर उन्नतिका क्रममा सड़कभित्र परेका विद्युत पोल हटाउन ढिलाइ हुँदा योजनाको काम प्रभावित भएको छ। विद्युत पोलका कारणले काम प्रभावित भएपछि आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा भएको सहजीकरण बैठकमा एक साताभित्र विद्युत प्राधिकरणले पोल हटाउने सहमति भएको मुगलिङ पोखरा सड़क योजना पश्चिम खण्डका योजना प्रमुख कृष्ण बहादुर कुंवरले बताउनुभयो। मुस्ताङका उच्चलेक तथा पाटनमा यार्सा गुम्बा संकलन शुरू गरिएको छ। मुस्ताङको थासाङ 1 टुकुचे, थासाङ 2 कुवाङ र घरपझोङ 4 जामसोमका संरक्षण व्यवस्थापन समितिहरूले यही महिनादेखि यार्सा गुम्बा संकलन फुकुवा गरेका हुन्। यसअघि राष्ट्रिय प्राकृतिक संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत रहेका संरक्षण व्यवस्थापन समिति सीएमसीले यार्सा संकलन अनुमति प्रदानका लागि एक्याप कार्यालयमा निवेदन पेश गरेका थिए। नवलपरासी बर्दघाट सुस्ता पश्चिमको गैंडाकोट नगरपालिका 3 केलादीमा खोलामा डुबेर 2 किशोरीको मृत्यु भएको छ। आज स्थानीय जुक्ति खोलामा पौडी खेल्ने क्रममा डुबेर चितवनका 2 किशोर युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो। मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका 8 बस्ने 16 वर्षीय प्रमिशन पाठक र भरतपुर 4 धर्मचोकका 16 वर्षीय शिशिर पन्त रहेका छन्। उनीहरूसँग जुक्तिखोलामा पौडी खेल्न गएका किशोर डुबेर बेपत्ता भएकामा प्रहरी टोलीले खोजी गर्दा दुवैजनाको शव फेला परेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रम रोक्ने अधिकार नभएको बताउनु भएको छ। चितवनमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले बीमा कार्यक्रम रोक्ने अस्पतालको दर्ता नवीकरण नहुने बताउनुभयो। उहाँले सरकारले बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेकाले विभिन्न संघ संस्था मार्फत सरकारले दिएका स्वास्थ्य बीमाका सुविधालाई एकीकृत प्रणालीमा ल्याउन आवश्यक रहेको बताउनुभयो। नौबिसे नागढुङ्गा सड़क आजदेखि 10 दिनका लागि रातको समयमा बन्द गरिने भएको छ। संघीय राजधानी काठमाडौँ आवाजावत गर्ने मुख्य मार्ग मानिने त्यस सड़कमा आजदेखि वैशाख 31 गतेसम्म राति 11 बजेदेखि बिहान 3 बजेसम्म सवारी साधन आवाजावत रोकेर सड़क निर्माणको काम गर्न लागि हो। त्रिभुवन राजपथको नागढुङ्गा पिपला मोड़ क्षेत्रमा सड़क निर्माण भइरहेकाले सम्भावित जोखिमबाट बस्न र तीव्र गतिमा काम अघि बढ़ाउन रातिको समयमा सड़क बन्द गरेर काम गर्न लागि जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेद्वारा सूचनामा उल्लेख गरिएको छ। ट्र्याक खुलेको 14 वर्षपछि म्याग्दीको मालिका गाउँपालिकाको दरवाङ बीम दिच्याम सड़क स्तर उन्नति थालिएको छ। गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्का मार्फत दरवाङ बीम दिच्याम सड़क अन्तर्गत खारा बीम डाँडागाउँ खण्डमा स्तर उन्नति गर्न आयोजना सञ्चालन गरेको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। क्याम्बोडियामा क्यान्सरका कारण हरेक दिन 38 जनाले ज्यान गुमाइरहेका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। क्यान्सर नियन्त्रण योजना कार्यक्रम सार्वजनिक गर्ने क्रममा स्वास्थ्य मन्त्री छ्याङ राले हरेक वर्ष करिब 20,000 क्यान्सरका नयाँ बिरामी देखिने र तीमध्ये 14,000 निधन हुने गरेको जानकारी दिनुभयो। क्याम्बोडियाको जनसंख्या 1.7 करोड़ रहेको छ भने राजधानी नोम पेनमा देशकै ठूलो क्यान्सर उपचार अस्पताल रहेको छ। इजरायली हवाई आक्रमणमा परे गाजाको उत्तरपट्टिक क्षेत्रमा 19 प्यालेस्टाइनीको मृत्यु भएको छ। मृत्यु हुनेमा धेरैजसो महिला र बाल बालिका रहेका छन्। इजरायलले गाजा क्षेत्रमा व्यापक आक्रमण जारी राख्नुका साथै मार्च 2 तारीकदेखि गाजाका सबै क्षेत्रमा सहायता प्रवेश अवरूद्ध गरेको थियो। इजरायलको अवरोधपछि त्यस क्षेत्रमा भोकमरी र कुपोषणको अवस्था उच्च रहेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। चीनको दक्षिण पश्चिम क्षेत्रमा तीव्र हावाका कारण 4 पर्यटक डुंगा पल्टिएपछि कम्तीमा 10 जनाको मृत्यु भएको छ भने 70 जना घाइते भएका छन्। गुइझोउको कियान्सी शहरमा हिजो अचानक आएको तीव्र हावाका कारण डुंगाहरू पल्टिँदा डुंगामा सवार कम्तीमा 84 जना मानिस पानीमा खसेका थिए। मजदूर दिवसको लामो विदा मनाउन गएकाहरू दुर्घटनामा परेका अधिकारीहरूले बताएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
धितोको मूल्य घट्दै जाँदा ब्याङ्कहरूले मूल्याङ्कनकर्तालाई कालो सूचीमा राख्न थालेपछि मूल्याङ्कनकर्ताहरू चिन्तित भएका छन्। नेपाल भ्यालुअर्स मूल्याङ्कनकर्ता एसोसिएसनले धितोको मूल्य बढेको समयमा भएको मूल्याङ्कन र अहिले कारोबार कम हुँदा भएको मूल्याङ्कनको विषयलाई लिएर ब्याङ्कहरूले मूल्याङ्कनकर्तालाई कालो सूचीमा राख्न नहुने तर्क गरेका छन्। एसोसिएसनका अध्यक्ष इन्जिनियर सञ्जय कुमार महतोले ब्याङ्कहरूले नेपाल राष्ट्र ब्याङ्कको निर्देशिका देखाएर कालो सूचीमा राख्न थालेको बताउनुभयो। कोविड अगाडिको मूल्याङ्कन र कोविड पछाडिको मूल्याङ्कनमा दुई तिहाई नपुगे मूल्याङ्कनकर्ताहरूलाई कालो सूचीमा राख्ने गरेको मूल्याङ्कनकर्ताहरूलाई ब्याङ्कहरूले कालो सूचीमा राख्न नहुने बताउनुभयो। संघका केन्द्रीय सल्लाहकार इन्जिनियर लक्ष्मण बाबु सेडाईले आफूहरूले ब्याङ्क र ब्याङ्कका ग्राहक बीचमा समन्वयको काम गर्ने भएकोले कालो सूचीमा राख्नु गलत भएको बताउनुभयो। मुस्ताङ स्थित मुक्तिनाथ क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विस्तार गर्नुपर्ने आवश्यकता औल्याइएको छ। मुक्तिनाथ मन्दिर परिसरमा आयोजित छलफलमा त्यस क्षेत्रमा जाने दर्शनार्थीहरूको बसाई लम्ब्याउने गरी काम गर्न पहल गर्ने र पर्यटकीय पूर्वाधार तथा पदमार्ग निर्माण गर्नुपर्ने विषयलाई सहभागीहरूले जोड़ दिनुभयो। छलफलमा मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भूषालले मुक्तिनाथ क्षेत्रको पर्यटकीय पदमार्ग तथा आवश्यक अन्य पूर्वाधार निर्माण गरिने प्रतिबद्धता जनाउनुभयो। मुक्तिनाथ क्षेत्रमा थप धार्मिक पर्यटक प्रवर्धन गर्न के गर्न सकिन्छ भनेर प्रमुख जिल्ला अधिकारी सहितको टोलीले मुक्तिनाथ मन्दिर क्षेत्रको शनिबार भ्रमण सम्पन्न गरेको थियो। त्यहाँका तीन धार्मिक सम्पदासँग जोड्ने गरी मुक्तिनाथ क्षेत्रमा करिब 4 किलोमिटर दूरीमा पदमार्ग निर्माण गर्नुपर्ने सहभागीहरूले जोड दिनुभयो। कार्यक्रममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी भूषाल सहित प्रशासन कार्यालयका कर्मचारी, पूर्वाधार कार्यालयका इन्जिनियर, मुक्तिनाथ विकास समितिका कर्मचारी लगायतको टोली सहभागी थियो। टोलीले वैकल्पिक धार्मिक सम्पदालाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ त्यस क्षेत्रको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको जनाएको छ। कञ्चनपुरको दोधारा चाँदनी मायापुरी सामुदायिक वनमा सुक्खा बन्दरगाह निर्माण गर्न रूख कटानको काम शुरू भएको छ। नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर अनिश केसीले एक साता अघिदेखि रूख कटान शुरू भएको जानकारी दिनुभयो। एक हप्ता अघिदेखि रूख कटान शुरू गरेर अहिलेसम्म 500 भन्दा बढी रूख कटान भइसकेको उहाँले उल्लेख गर्नुभयो। बन्दरगाह निर्माणका लागि त्यहाँ 1593 रूखहरू कटान गर्नुपर्नेछ। भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकार बीच जुन 1, 2023 सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले 7 कम्पनीहरूको अनुगमन गर्दै कैफियत भेटेका 4 कम्पनीलाई जरिमाना गरेको छ। विभागले जेजे एक्जिम प्राली किर्तिपुर, मणिक गंगा इन्टरप्राइजेस काठमाडौँ, युनाइटेड ट्रेडर्स सिन्डिकेट काठमाडौँ र श्रीसा स्टोर ललितपुरलाई जरिमाना गरेको हो। बाँकी 3 कम्पनीहरूलाई 3 दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
नेपाली राष्ट्रिय क्रिकेट टोलीको T20 र एकदिवसीय अन्तर्राष्ट्रिय वरियता यथावत रहेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको नयाँ वरियता, नेपाल दुवै फर्म्याटमा 18 स्थानमा छ। T20 वरियताको शीर्ष स्थानमा भारत कायम छ। यसै गरी अस्ट्रेलिया, इङ्ल्याण्ड, वेस्ट इण्डिज, दक्षिण अफ्रिका, श्रीलंका, पाकिस्तान, बंगलादेश र अफगानिस्तान दोस्रोदेखि 10 स्थानमा छन्। यता भारत एकदिवसीय वरियताको पनि शीर्ष स्थानमा छ। यसै गरी न्यूजील्याण्ड, अस्ट्रेलिया, श्रीलंका, पाकिस्तान, दक्षिण अफ्रिका, अफगानिस्तान, इङ्ल्याण्ड, वेस्ट इण्डिज र बंगलादेश दोस्रोदेखि 10 स्थानमा छन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर मोहम्मद आदिल आलममाथि नेपाल क्रिकेट संघ क्यानले लगाएको प्रतिबन्ध फुकुवा भएको छ। क्यानले सोमबार एक विज्ञप्ति जारी गर्दै आदिलमाथि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लगाइएको प्रतिबन्ध फुकुवा गरेको हो। आदिललाई 2079 पौषमा भएको नेपाल T20 लीगका दौरानमा स्पष्ट फिसिङको आरोप लागेपछि क्यानले प्रतिबन्ध लगाएको थियो। क्यानको इन्टिग्रिटी युनिटले आवश्यक छानबिन गरेर बुझाएको प्रतिवेदन अनुसार प्रतिवेदन फुकुवा गरेको विज्ञप्तिमा उल्लेख छ। आदिलले अब राष्ट्रिय टोलीमा फर्कन बाटो खुलेको छ। मध्यम गतिका बलिङ गर्ने अलराउण्डर आदिल आक्रमक ब्याटिङका लागि परिचित छन्। उनी राष्ट्रिय टीममा नियमित सदस्य पनि थिए। फिक्सिङको आरोपमा महबूब र आदिलसँगै नितेश गुप्ता, नवीन कणेल र रवि माझी विरूद्ध सीआईबीले मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा सबैले सफाई पाएका थिए। विभागीय टोली त्रिभुवन आर्मी क्लब राष्ट्रिय महिला हकी प्रतियोगितामा सोमबार च्याम्पियन बनेको छ। सिंगल राउण्ड रोबिन लीगमा आर्मी शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो। 4 टीम सहभागी महिलामा अपराजित आर्मीले सर्वाधिक 9 अङ्क जोड्यो। च्यासल मैदानमा आर्मीले फाइनल सरहको लीगको अन्तिम खेलमा गण्डकी प्रदेशलाई 3-0 अन्तरले पराजित गर्यो। आर्मीका लागि दमरा भट्टले 2 तथा सीतामाया बमले 1 गोल गरे। 2 जित र 1 हार बिहोरेको गण्डकी 6 अङ्कका साथ दोस्रो भयो। नेपाल हकी संघद्वारा आयोजित प्रतियोगितामा 3 अङ्कका साथ मध्य प्रदेश तेस्रो भयो।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा सबै प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 28 डिग्री सेल्सियस, न्यूनतम 15.4 डिग्री सेल्सियस, वर्षा 1.8 मिलिमिटर। काठमाडौँको अधिकतम 27.9 डिग्री सेल्सियस, न्यूनतम 15.3 डिग्री सेल्सियस। पोखराको अधिकतम 29.6 डिग्री सेल्सियस, न्यूनतम 16.7 डिग्री सेल्सियस, वर्षा 15.1 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस, वर्षा 1.7 मिलीमिटर र दिपायलको अधिकतम 31.3 डिग्री सेल्सियस, न्यूनतम 17.8 डिग्री सेल्सियस, वर्षा 0.2 मिलीमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीय संसदको दुवै सदनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल शुरू। नीति तथा कार्यक्रमले जनता र राष्ट्रका आवश्यकता सम्बोधन गर्न नसकेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको टिप्पणी। भारतको उडिसा स्थित किट विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रिसा शाह मृत भेटिएको विषयमा छानबिन गर्न सरकारलाई सभामुख देवराज घिमिरेको निर्देशन। सूचनामा नागरिकको पहुँचले स्वेच्छाचारिता र दण्डहीनता अन्त्यमा सहयोग पुग्ने, राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। र क्याम्बोडियामा क्यान्सरका कारण हरेक दिन 38 जनाले ज्यान गुमाइरहेका त्यहाँको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।